यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज बस्दै। नेपालमा कोरोना भाइरसको संक्रमण 13.9% समुदाय स्तरमा फैलियो, बागमती प्रदेश र प्रदेश 2 संक्रमणको उच्च जोखिममा। कोरोना विरूद्धको खोपलाई सहज उपलब्ध गराउने तयारीमा सरकार जुटेको, अर्थमन्त्री विष्णु पौडेलद्वारा जानकारी। पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, पेट्रोलमा 1 र डिजेल तथा मटितेलमा प्रति लिटर 2 रूपियाँ बढ़्यो। र अमेरिकाले फाइजर र बायनटेकले उत्पादन गरेका कोरोना विरूद्धको खोप प्रयोगका लागि अनुमति दिएसँगै नागरिकलाई खोप लगाउन शुरू गरिँदै। समाचार अब विस्तारमा। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज बस्दैछ। पार्टी कार्यालय धुम्बाराईमा दिउँसो बस्ने बैठकमा नेताहरूले आफ्नो धारणा राख्नुहुने बताइएको छ। आजको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुने महासचिव विष्णु पौडेलले बताउनुभयो। यसअघि मक्सिर 21 को बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली पत्र पठाएर अनुपस्थित हुनुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको असर न्यून गर्दै त्यसका उपाय पालना गर्न सधैँ प्रतिबद्ध रहेको बताउनु भएको छ। जलवायु सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हरित वृद्धि र हरित पुनरुत्थान प्रवर्धन गर्न नेपालले सफा तथा नवीकरणीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय सन्तुलन कायम राख्न हिमालको महिमा बोध गर्न पनि आग्रह गर्नुभयो। कोरोना भाइरसको संक्रमण 13.9% समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा देशभरि गरिएको एन्टीबडी परीक्षणबाट 13.9% संक्रमण समुदाय स्तरमा फैलिएको महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो। यही असोजमा महाशाखाले कोविड 19 संक्रमण समुदाय स्तरमा फैलिएको छ वा छैन भन्नका लागि अवस्थापत्र लगाउन एन्टीबडी परीक्षण गरेर सेरो प्रिभिलेन्स सर्वेक्षण गरेको थियो। उहाँले अनुसन्धानमा प्रदेश नम्बर 2 र बागमती प्रदेशमा संक्रमणको जोखिम बढ़ी भएको देखाएको पनि बताउनुभयो। नेपालमा हिजो थप 1,359 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै हालसम्म संक्रमण मुक्त हुनेको कुल संख्या 2,34,231 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर 94.6% रहेको छ। त्यसै गरी हिजो थप 859 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हिजो 5,242 नमूना परीक्षण गर्दा 352 जना महिला र 547 जना पुरूषमा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ। हिजो थपिएका संक्रमित मध्ये 482 जना काठमाडौँ उपत्यका भित्रका रहेका छन्। त्यस्तै कोरोना संक्रमणका कारण हिजो थप 15 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या 1,689 पुगेको छ। त्यस्तै हिजो देशभर गरी 11,673 जना कोरोनाका सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोविड 19 विरूद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा सरकार जुटेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजको 5 महासभालाई हिजो काठमाडौँमा सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले विश्व कोविड 19 महामारीबाट आक्रान्त रहेको आर्थिक सामाजिक जीवनलाई पूर्ववत अवस्थामा फर्काउनु अहिलेको प्रमुख चुनौतीको रूपमा खड़ा भएको उल्लेख गर्नुभयो। मन्त्री पौडेलले कोविड विरूद्धको लड़ाईमा सरकारलाई सहयोग गर्न निजी क्षेत्र, संचार जगत र आम नागरिकलाई आह्वान गर्नुहुन्छ। सरकारले नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेकाले कोविडका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नेपाल राष्ट्र ब्याङ्कका गवर्नर महाप्रसाद अधिकारीले आर्थिक वृद्धि बाहेक मुलुकको अर्थतन्त्र सकारात्मक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको समस्यासँग लड्नका लागि निजी क्षेत्रका सबै छाता संगठन एक भएर अघि बढ़ेको बताउनुभयो। चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले महासंघ सीएनआई र चेम्बरले सबै निजी क्षेत्रको हकहितका लागि काम गर्ने प्रतिबद्धता सहित अघि बढ़ेको बताउनुभयो। यसै गरी महासभाको समापन कार्यक्रममा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले पार्टी भित्रैबाट सरकारलाई असहयोग भएको बताउनु भएको छ। मन्त्री गुरूङले मुलुकलाई अस्थिरतातर्फ धकेल्न बाहिरी तत्व र पार्टीभित्रबाट समेत चलखेल शुरू भएको भन्नुहुँदै असन्तुष्टि त्यागेर मुलुकको हितमा काम गर्न सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो।
सत्ता पक्षभित्रै प्रतिपक्ष जन्मिएर राजनीतिप्रति एउटा जुन किसिमको संक्रमण छ, पुनरुत्थानवादी शक्तिहरू र प्रतिक्रियावादी शक्तिहरूले फेरि शिर ठाडो पार्न सक्ने परिस्थिति निर्माण भएको छ। देशी विदेशी शक्तिहरूले स्थायी सरकारप्रति आक्रमण गरेर मुलुकको स्थिरताप्रति र मुलुकको समृद्धप्रति मान्छेलाई क्वेसन जन्माइरहेको छ। समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय दृष्टिकोण बोकेर अगाडि बढ़िरहेको सरकारप्रति प्रत्यक्ष अप्रत्यक्ष रूपमा यो आक्रमण गर्नको निम्ति सत्ता पक्षभित्रैबाट र बाहिरबाट कुनै पनि त्यस्तो असहयोग यसको निम्ति हामीले अहिले शंका गर्नुपर्ने परिस्थिति बनेको छ। शंका नगरौं, सबै नेताहरू, सबै राजनीतिक पार्टीका व्यक्तित्वहरू यो मुलुकको समृद्धिको निम्ति, नेपाली जनताको सुखी सपनाको निम्ति सबैले एकताबद्ध भएर अगाडि बढौं।
मन्त्री गुरूङले सभ्य र सुसंस्कृत समाज निर्माणमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने भएकाले सत्य, निष्पक्ष र पारदर्शी सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व भएको पनि बताउनुभयो। मन्त्री गुरूङले पत्रकारिताको नामबाट हुने गरेका विकृति र विसंगतिहरूलाई अन्त्य गर्दै पत्रकारहरू नैतिक र व्यावसायिक बन्नुपर्नेमा जोड़ पनि दिनुभयो।
परिचय पत्र दिएर पत्रकारिताको नामबाट विकृति र विसंगति ल्याउने काममा भूमिका नरहोस्। व्यक्तित्वहरूको गरिमालाई उच्च बनाउने काम, पत्रकारिता क्षेत्रको गरिमालाई उच्च बनाउने, आफ्नो पेसा र व्यवसाय र आफ्नो संस्थालाई उच्च बनाउने काम हाम्रै गतिविधि र हाम्रै कार्यशैली र हाम्रै दृष्टिकोणबाटै निर्भर हुन्छ। त्यसको निम्ति तपाईँले त्यहीबाट अगाडि बढ्नुहोस्।
मन्त्री गुरूङले सूचना सम्प्रेषण गर्दा समस्या मात्र नदेखाई समाधानका उपाय समेत उल्लेख गर्न पत्रकारहरूलाई आग्रह पनि गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
नमस्ते बाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न, अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने, कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा फेरि पनि स्वागत छ। अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीकै काँधमा आएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराईमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र चल्ने बहस र छलफलले पार्टीको विधि विधान र पद्धति स्थापित गर्ने बताउनुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराई देशमा आर्थिक विकासको नयाँ यात्रातिर आफूहरू अगाडि बढ़ेको पनि बताउनुभयो। कार्यक्रममा वरिष्ठ नेता माधव नेपालले पार्टीभित्रको विवादले पार्टी फुट्ने नभई एक ठाउँमा ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले देशका सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याउनु पर्नेमा जोड़ दिनुभएको छ। झापाको बिर्तामोड़मा संचालित बहुप्राविधिक शिक्षालयको हिजो उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले देशमा विज्ञान प्रविधिमा आधारित प्राविधिक शिक्षाको आवश्यकता बढ़दै गएकाले तीनै तहको समन्वयमा सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। विश्वका धेरै विकसित राष्ट्रले प्राविधिक शिक्षाकै माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरी देशलाई समृद्ध बनाएको बताउँदै मन्त्री पोखरेलले हालको वर्तमान अवस्थामा सिप र प्रविधि बिनाको शिक्षाको महत्व नरहेको पनि उल्लेख गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मस्जिद धार्मिक सहिष्णुता र सद्भावको नमूना भएको बताउनु भएको छ। काठमाडौँको घण्टाघरस्थित पञ्च काश्मीरी तकिया मस्जिदको हिजो निरीक्षणका क्रममा मन्त्री भट्टराईले धर्म संस्कृति संरक्षण र सम्वर्धन गर्ने दायित्व सरकारको भएको उल्लेख गर्नुहुँदै 500 वर्ष पुरानो इतिहास बोकेको मस्जिदको संरक्षण सरकारले गर्ने बताउनुभयो। 2061 सालमा क्षति भएको मस्जिदको संरचना पुननिर्माण गर्न सरकारले रकम विनियोजन गरिसकेको पनि मन्त्री भट्टराईले जानकारी दिनुभयो। भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले मुलुकको समृद्धिको आधार भूमि स्रोत भएको बताउनु भएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय एक कार्यक्रममा उहाँले वैज्ञानिक भूमि सुधार व्यवस्थापनका लागि भू उपयोग कानून निर्माण गरेर जमीनको वर्गीकरण गरिने बताउनुभयो। मन्त्री अर्यालले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै कृषि उत्पादकत्व वृद्धि गरी समृद्धिका कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख गर्नुभयो। नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा हिजो बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले तीन दिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो। बैठकले आज केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको 13 दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय समेत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। श्रेष्ठको 80 वर्षको उमेरमा निधन भएको थियो। आज बाला चतुर्दशी तिथि, आमा बाबु दिवंगत भएका छोराछोरीले काठमाडौँ पशुपति क्षेत्रको कैलाश र श्लेषमान्तक वनमा गई मृतक बाबुआमाका नाममा धान, गहुँ, जौ, मास, मुगी, कागुन र सामा मिलाइएको सप्तधान्ययुक्त सतबीज छर्ने प्रचलन भए पनि कोरोना महामारीको संक्रमण कायमै रहेकाले यस वर्ष पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा मेला नलाग्ने जनाएको छ। सतबीज छर्नाले पितृहरूले सद्गति प्राप्त गर्दछन् र आफ्ना सन्ततिलाई धनधान्यले सम्पन्न हुने आशीर्वाद दिन्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढ़ाएको छ। गैराति 12 बजेबाट लागू हुने गरी पेट्रोलमा 1 रूपियाँ र डिजेल तथा मटीतेलमा 2 रूपियाँले मूल्य बढ़ेको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिनुभयो। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य 108 रूपियाँ पुगेको छ भने डिजेल तथा मटीतेलको मूल्य 91 रूपियाँ प्रति लिटर कायम भएको निगमले जनाएको छ। डिसेम्बर 1 आईयूसीबाट प्राप्त नयाँ मूल्य सूची अनुसार इन्धनको मूल्य बढ़ेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधि अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। प्रदेश नम्बर 2 स्थित जनकपुर धाममा प्रत्येक वर्ष मनाइने सीताराम विवाह पञ्चमी महोत्सव यस वर्ष कोरोना संक्रमणका कारण सामान्य रूपमा मनाइने भएको छ। संक्रमणका कारण नेपाल भारत सीमा बन्द रहेकाले महोत्सवमा भारतबाट जन्ती नआउने र सामान्य विधि परम्परा पूरा गर्ने किसिमले मनाउने तयारी भइरहेको छ। संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
कोरोना महामारीको अवस्था कायमै रहेकाले जनकपुर धाममा प्रत्येक वर्ष मनाइँदै आएको विवाह पञ्चमी महोत्सव सामान्य रूपमा मनाउने तयारी गरिएको छ। नेपाल भारतको लाखौं व्यक्ति सहभागी हुने विवाह पञ्चमी महोत्सव यसपटक परम्परालाई निरन्तरता दिने किसिमले मनाउने भएको छ। कोरोना जोखिम रहेकाले प्रशासनिक निकायको आग्रहमा सामान्य तरिकाले मनाउने तयारी जानकी मन्दिरले गरिरहेको मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले बताउनुभयो।
महामारीको कारणले अयोध्याबाट जयन्ती नल्याउने होइन, अब सामान्य रूपले यहीँको समाजबाट चाहिँ विधि सबै हुन्छ, तर अब मेला भव्यता जुन हुन्थ्यो त्यो हुँदैन।
विवाह पञ्चमी महोत्सव अन्तर्गत मंगसिर 29 गते नगर दर्शन, 30 गते फुलबारी लीला, पुष 1 गते धनुष यज्ञ, 2 गते तिलकोत्सव, 3 गते मटकोर, 4 गते विवाह उत्सव र 5 गते राम कलेवा रहेको छ। विगत वर्षहरूमा विवाह पञ्चमी महोत्सवको तयारी 15 दिन अगाडिदेखि नै हुने गरेका थिए। विवाह पञ्चमी महोत्सवमा शान्ति सुरक्षा सहितको व्यवस्थापन कस्तो भइरहेको छ भन्ने जिज्ञासामा धनुषाका प्रमुख जिल्लाधिकारी बन्धु प्रसाद बास्तोला,
विगतमा अत्यन्तै धुमधामसाथ मनाउने गरिएको थियो, तर यसचोटि अब यो कोरोना भाइरस महामारी छ, कुनै प्रचार प्रसार नगरिकन, कुनै निमन्त्रणाकार नमानिकन एउटा नियमित प्रक्रिया मात्रै पुरा हिसाबले मनाउन स्वयं आयोजकहरू पनि तयार हुनुहुन्थ्यो। र अहिले मेला पर्व त्यहाँ अरू कुनै चाहिँ उत्सव खेलकुद स्थल केही हुँदैन, एकदमै सामान्य रूपमा परम्परा कायम राख्ने गरेर हामीले सरले मनाउन गइरहेका छ।
कोरोना जोखिम अहिले पनि रहेकाले भीडभाड नगरेर विवाह पञ्चमी महोत्सव मनाउन उपयुक्त रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
भक्तपुरको चाँगुनारायण नगरपालिका 5 त्रिशूल डाँडामा विश्वकै अग्लो त्रिशूल स्थापना भएको छ। महाकाल त्रिशूल डाँडा उपभोक्ता विकास समितिले महाकाल त्रिशूल डाँडा परिसरमा हिजो आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशूलको शिलान्यास गर्नुभयो। उहाँले संविधानले नै हिन्दू धर्मलाई संरक्षण गरेको भन्दै संविधानको विपरीत जानुपर्ने कुनै कारण नभएको बताउनुभयो। उहाँले हिन्दू धर्मलाई जोडेर राजाको नारा लगाउनु व्यर्थ भएको पनि बताउनुभयो। 2072 सालको विनाशकारी भूकम्प अघि दैनिक 60 कन्टेनर मालवाहक सामान भित्रने सिन्धुपाल्चोकको तातोपानी नाका अहिले सुनसान छ। सुरक्षाको कारण देखाउँदै चिनिया पक्षले समयमै सामान नपठाउँदा सयौं संख्यामा कन्टेनर खासामै अलपत्र परेका छन्। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको यो रिपोर्ट।
गएको वर्षको माघ महिना यता 6 पटक भन्दा बढ़ी नाका बन्द हुने र खुल्ने क्रम
चलिरहेको छ। पछिल्लो पटक कार्तिक 14 गतेबाट नाका पुनः सञ्चालनमा आए पनि चिनिया कन्टेनरबाट पर्याप्त मात्रामा सामग्री आयात भने हुन सकेको छैन। अझै खासातर्फ नेपाली व्यवसायीका करिब 1100 मालवाहक कन्टेनर रोकिएका छन्। सुरक्षाको कारण देखाउँदै अत्यावश्यक स्वास्थ्य सामग्री बाहेक अरू सामान चिनिया पक्षले समयमै नपठाउँदा आफूहरू मारमा परेको व्यापारीहरू बताउँछन्।
व्यापारीलाई धेरै नै मार्ग परेछ। गर्मीको सामान पनि अहिले आउँदैछ भनेको जाडोमा आउँदैछ, अब यो सामान पनि स्टक राखेर अर्को गर्मी बिन्दु पर्छ भने जाडोको सामान त आएको नै छैन। अझै
कुनै समय दैनिक 60 कन्टेनरसम्म सामग्री भित्रिने यो नाका पछिल्लो 1.5 महिनाको बीचमा 4 कन्टेनरमा छरेको छ। तातपानी भन्सार कार्यालयका अनुसार कोरोना भाइरस महामारी र बाढ़ी पहिरोको कारण सामान निरन्तर आयात हुन नसक्दा राज्यले पनि अरबौं रूपियाँ राजस्व गुमाउनु परेको छ। तातपानी भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ठकाल:
अहिलेको सिजन भनेको एकदम पिक आवरको समय हो। यो समयमा चाहिँ कमसे कम दिनमा 40-50 गाडी सामान आउनु पर्ने समय हो यो। तर अब चीन सरकार र नेपाल सरकारको बीचमा पछिल्लो पटक चाहिँ मौखिक रूपमा भएका कुराकानीका आधारमा अहिले कार्तिक 14 गतेदेखि केही समय यता हाम्रो 4 कन्टेनर सामान रेगुलर आयो।
भूकम्प, बाढ़ी पहिरो र कोरोना भाइरसको महामारीको कारण चीनसँगको सबैभन्दा ठूलो व्यापारिक तातपानी नाकाबाट आवश्यक सरसामान आउन नसकेको हो। लगातारको बन्दका कारण तातपानी नाकाबाट हुने व्यापार मात्र साँगुरिएको छैन, संयोगको रोजगारी समेत गुमेको छ भने राज्यले पनि अरबौं रूपियाँ राजस्व गुमाउँदै आएको छ। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चोक।
अब के अन्तर्राष्ट्रिय समाचार: विश्वभर कोरोना भाइरसका कारण 7,20,80,000 भन्दा बढ़ी संक्रमित पुगेका छन्। हालसम्म कोरोना संक्रमणका कारण 16,61,705 जनाको मृत्यु भएको छ भने 5,04,74,000 बढ़ी निको भएको ओल्डोमिटरले जनाएको छ। गत 24 घण्टामा अमेरिकामा 2,14,619 जना संक्रमित थपिएका छन् भने 2,273 जनाको मृत्यु भएको छ। उता छिमेकी मुलुक भारतमा 27,182 जना संक्रमित थपिएका छन् भने 332 जनाको गत 24 घण्टामा मृत्यु भएको छ। ब्राजिलमा गत 24 घण्टामा 44,282 जना नयाँ संक्रमित थपिएका छन् भने 332 जनाको मृत्यु भएको छ। युरोपेली राष्ट्र रसियामा गत 24 घण्टामा 28,137 जना संक्रमित थपिएका छन् भने 560 जनाको मृत्यु भएको छ। गत 24 घण्टामा फ्रान्समा 13,947 जना संक्रमित थपिएका छन्। बेलायतमा 24 घण्टामा 21,502 जना संक्रमित थपिएका छन् भने 519 जनाको मृत्यु भएको छ। यसैबीच अमेरिकाले फाइजर कम्पनीद्वारा उत्पादित कोरोना विरूद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ। अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले तयार पारेको कोरोना विरूद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो। अमेरिकाले फाइजर र बायोएनटेकले उत्पादन गरेका कोरोना विरूद्धको खोप आपतकालीन अवस्थामा लगाउन स्वीकृति दिएसँगै सोमबारदेखि नागरिकलाई खोप लगाउन शुरू गरिने बताइएको छ। शुरूमा 3 करोड़ मानिसलाई पहिलो मात्रा दिइने अधिकारीहरूले जनाएका छन्। अमेरिकाको सर्वोच्च अदालतले त्यहाँको 4 मुख्य राज्यहरूमा राष्ट्रपति चुनावमा धाँधली भएको भनी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा पेश गरिएको मुद्दालाई बदर गरिदिएको छ। टेक्सास राज्यद्वारा मुख्य 4 राज्यहरू पेन्सिल्भेनिया, जर्जिया, मिसिगन र विस्कन्सन राज्यको मत बदर गर्न पेश गरिएको मुद्दालाई त्यहाँको सर्वोच्च अदालतले खारेज गरिदिएको हो। यसअघि नै 4 राज्यमा राष्ट्रपति निर्वाचित जो बाइडेनले जित हासिल गरिसक्नु भएको छ। उक्त मुद्दा 18 राज्यका महान्यायाधिवक्ता र 106 कांग्रेसका रिपब्लिकन सदस्यद्वारा समर्थन गरिएको थियो। अब आर्थिक समाचार:
सरकारले विद्युत प्रसारण लाइनको निर्माणको कामलाई देशभर तीव्रताका साथ अघि बढ़ाएको छ। यसै क्रममा कोहलपुर सुर्खेत 132 केभीए प्रसारण लाइनको निर्माण कार्य शुरू भएको छ। एक महिनाभित्र सम्पन्न गर्ने गरी विद्युत लाइनले ओगट्ने क्षेत्रको भौगोलिक अवस्था, रूख कटान लगायतका विषयमा अध्ययन गर्न विस्तृत सर्वेको काम थालिएको आयोजनाका प्रमुख रवि कुमार चौधरीले जानकारी दिनुभयो। करिब 70 करोड़ खर्च हुने आयोजनाको 2 वर्षभित्र प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदको काम सम्पन्न गर्ने गर्ने लक्ष्य राखिएको छ। आयोजना सम्पन्न भएपछि त्यस क्षेत्रमा कम भोल्टेजको समस्या हट्ने छ। गत साता नेपाली शेयर बजारको नेप्से परिसूचक करिब 4% घटेको छ। अघिल्लो साता 8.5% बढेको नेप्से गत साता उक्त दरमा घटेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन 2055.45 बिन्दुमा बन्द भएको नेप्से परिसूचक गत साता 1964.02 बिन्दुमा झरेको छ। गत साता बजारमा देखिएको गिरावटलाई करेक्सनको संज्ञा दिइएको छ। अघिल्लो साता 162 अङ्क बढेको बजार गत साता 91.43 अङ्कले घटेको छ। अल्पकालीन लगानीकर्ताहरूले बजार बढेको मौकामा प्रोफिट बुक गरेका कारण बजारमा करेक्सन भएको लगानीकर्ताहरूले बताएका छन्। नेप्सेसँगै गत साता कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो साता 40.98 अर्ब रुपियाँ बराबरको शेयर किनबेच भएको बजारमा गत साता 28.48 अर्ब रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। अघिल्लो साता कारोबार रकमको तुलनामा 30.50% अर्थात 12.50 अर्ब रुपियाँ कम भएको छ। गत साता नेप्सेको कुल बजार पूँजीकरण 1.22 अर्ब रुपियाँले घटेर 27.33 अर्ब रुपियाँ पुगेको छ। नेपाल क्यानाडा परामर्श संयन्त्रको दोस्रो बैठक द्विपक्षीय व्यापार लगानी शिक्षा तथा सांस्कृतिक सहयोग आदान प्रदान गर्ने लगायतका सहमतिका साथ सम्पन्न भएको छ। अप्रत्यक्ष रूपमा शुक्रबार साँझ भएको बैठकमा दुई वर्ष अघि ओटावामा सम्पन्न संयन्त्रको पहिलो बैठकका निर्णयको समीक्षाका साथै पारस्परिक पर्यटन प्रवर्धन र जनस्तरको सम्बन्ध विकास लगायतका विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी बैठकमा पछिल्लो समयमा दुवै देशमा भएका राजनीतिक एवं आर्थिक घटनाक्रम COVID-19 को रोकथाम बारे अनुभव आदान प्रदान कोविड विरुद्धको खोपमा सबैको पहुँचको सुनिश्चितता तथा महामारीलाई परास्त गर्न सामूहिक साझेदारी लगायतका विषयमा छलफल भएको थियो।
भुवन आचार्य, अब खेल समाचार।
गौतम बुद्ध त्रिकोणात्मक T20 क्रिकेट प्रतियोगितामा बागमती टीमलाई सुपर ओभरमा हराउँदै नारायणीले विजय शुरूआत गरेको छ। चितवनको भरतपुरमा शनिबार सम्पन्न उद्घाटन खेलमा बागमतीलाई सुपर ओभरमा 5 रनले हराउँदै नारायणीले जित शुरूआत गरेको हो। नारायणीको जितका लागि करण केसीको भूमिका महत्वपूर्ण रह्यो। सुपर ओभरमा ब्याटिङमा आएका नारायणीका करणले 4 छक्का प्रहार गर्दै 25 रनको लक्ष्य प्रस्तुत गरेका थिए। जवाफी ब्याटिङका क्रममा बागमतीले 20 रन मात्र बनाएपछि 5 रनको हार बेहोर्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा 8 विकेट गुमाउँदै 117 रन बनाएको थियो। 118 रनको लक्ष्य पछ्याउने क्रममा नारायणीले निर्धारित ओभरमा 9 विकेट गुमाउँदै 117 रन बनाएपछि खेल सुपर ओभरमा गएको हो। प्रतियोगिता अन्तर्गत आइतबार राप्ती टीमले बागमतीसँग खेल्नेछ। कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो। 3 टीमको सहभागिता रहेको प्रतियोगितामा फाइनल खेल मंगसिर 30 गते हुनेछ। नेपालले विश्वकप फुटबलको छनौट खेल घरेलु मैदानमा खेल्ने भएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनौट अन्तर्गत दोस्रो चरणका 3 खेल सन् 2021 मार्चमा नेपालमै खेल्नेछ। सन् 2022 कतारमा हुने विश्वकप फुटबल तथा सन् 2023 चीनमा हुने एसियन कप फुटबलका लागि छनौट खेल नेपालले आगामी मार्च 25 चाइनिज ताइपेईसित खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनुभयो। एसियन छनौट अन्तर्गत नेपाल समूह बीमा रहेको छ। एसियाली फुटबल महासंघ एएफसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आगामी मार्च 30 अस्ट्रेलियासँग र जून 7 जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। समूह बीमा नेपाल सहित अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन्। नेपाल 5 खेल मध्ये एउटामा जित निकाल्दै 3 अङ्क सहित 4th स्थानमा छ। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्कीबाट महिला खेलाड़ी छनौट गरिएको छ। लुम्बिनी प्रदेशको दाङमा आयोजना हुने प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले 3 वैकल्पिक सहित 17 खेलाड़ी छनौट गरेको हो। कास्की जिल्लाबाट छनौट भएका खेलाड़ीमा सृष्टि पौडेल, सृजना पौडेल, एरिसा छेत्री, गंगा लुयाली, प्रमिला बानिया, शिला रेग्मी, धनछन्त्याल, स्मृति गुरूङ, प्रतिमा बानिया, बिन्दु थापा मगर, त्रिसना देवकोटा, मिसेल परियार, प्रतीक्षा सुवेदी र स्मृति कुंवर रहेका संघका जिल्ला अध्यक्ष संजय कान्त सिगदेलले जानकारी दिनुभयो। यसै गरी वैकल्पिक खेलाड़ीमा एलिना सुनार, सुरक्षा छेत्री र अनुष्का बराल छन्। प्रदेश स्तरबाट छनौट भएका खेलाड़ीले आगामी पुष 11 गतेदेखि सञ्चालन हुने प्रधानमन्त्री कपमा प्रतिस्पर्धा गर्नेछन्।
राजेन्द्र विक्रम साई, अब मौसम। आज प्रदेश 1 बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 20.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 93%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा अघि बिहान 6:46 भए भने सूर्यास्त भरे साँझ 5:11 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक आज बस्दै नेपालमा कोरोना भाइरसको संक्रमण 13.9% समुदाय स्तरमा फैलियो। बागमती प्रदेश र प्रदेश दुई संक्रमणको उच्च जोखिममा। कोरोना विरूद्धको खोपलाई सहज उपलब्ध गराउने तयारीमा सरकार जुटेको अर्थमन्त्री विष्णु पौडेलद्वारा जानकारी। पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, पेट्रोलमा एक र डिजेल तथा मटीतेलमा प्रति लिटर 2 रूपियाँ बढ़्यो। र अमेरिकाले फाइजर र बायोएनटेकले उत्पादन गरेका कोरोना विरूद्धको खोप प्रयोगका लागि अनुमति दिएसँगै नागरिकलाई खोप लगाउन शुरू गरिँदै। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।